الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج ہفتے کا دن ہے، ہفتے کے دن ہمارے ہاں فہم التصوف کتاب جو کہ خانقاہوں کے لیے لکھی گئی ہے اور اس میں بنیادی مضامین جو اصلاح نفس سے متعلق ہوتے ہیں وہ دیے گئے ہیں، اس کی تعلیم ہوتی ہے. کچھ حصہ پہلے سے رہتا تھا وہ بھی مکمل کرتے ہیں، پھر اس کے بعد انشاءاللہ اگلے آگے چلتے چلتے ہیں. حسد کے بارے میں ایک بات چل رہی تھی اور اس میں حسد کی جو حقیقت ہے وہ بیان کی گئی تھی، کس شخص کی اچھی حالت کا ناگوار گزرنا اور یہ آرزو کرنا کہ اچھی حالت اس کی زائل ہو جائے، یہ حسد ہے. مطلب یہ کسی کے بارے میں آپ کے ذہن میں آ جائے کہ اس کو یہ چیز کیوں ملی ہے، چاہے وہ پوسٹ ہو، چاہے پیسہ ہو، چاہے اس کی عزت ہو، چاہے کوئی مطلب اور کوئی اس کو معاشرے کے اندر کوئی مقام حاصل ہو، تو اس پر انسان کو اگر یہ دل میں بات آ جائے کہ ایسے کیوں ہے، اس سے ختم ہو جائے، تو اس کو حسد کہتے ہیں. اگر اس کو ختم کرنے کا جذبہ نہ ہو اور صرف یہ بات ہے کہ اپنے لیے بھی اس کو پسند کرتا ہو تو یہ پھر حسد نہیں ہے، پھر عشق ہے. اس میں بس فرق ہے. اس کو غبطہ کہتے ہیں، غبطہ یعنی عربی میں اس کو کہتے ہیں کہ جو انسان مطلب وہ کرتا ہو، یعنی کسی بھی اچھی چیز کو پسند کرتا ہو اپنے لیے اور کسی اور کے پاس ہو تو ظاہر ہے. اس جیسے حضرت زکریہ علیہ السلام نے مریم علیہ السلام کا دیکھا کہ ان کے پاس بغیر میوے کے پھل تھے، تو اس نے بھی اللہ پاک سے مانگا کہ اللہ مجھے اولاد کے پھل عطا فرما دے. تو یہ غبطہ ہے، یہ کوئی مطلب حسد نہیں ہے. ہاں جی، لیکن یہ ہے کہ اگر کوئی کسی کے ساتھ یہ ہو کہ اس کے ساتھ ایسا کیوں ہے، اس سے دور ہو جائے، تو یہ پھر حسد ہے. تو حسد کے ساتھ تین باتیں، ایک یہ کہ ایک کیفیت انسانیہ ہے جس میں انسان معذور ہے، ایک اس کے مقتضا پر عمل ہے اس میں انسان معذور ہے یعنی اس پر یہ گناہگار ہے، اور ایک اس کے مقتضا کی مخالفت ہے اس میں انسان معذور ہے. یعنی مطلب یہ ہے کہ اگر ایک یہ چیز ہو مطلب ویسے انسان کے اندر تو یہ کیفیت انسانیہ ہے، انسان جو ہے نا دوسروں سے اثر لیتا ہے، تو مثبت بھی لیتا ہے منفی بھی لیتا ہے، تو ایک کیفیت انسانی ہے، اس میں کوئی حرج نہیں ہے، معذور ہے. لیکن اگر اس کے اقتضا پر عمل ہو جائے کہ آدمی چاہے کہ جو انسان سمجھتا ہے تو اس کو چاہے بھی، تو پھر کیا ہے، یہ معذور ہے مطلب یعنی کو گناہگار ہے. اور اگر اس کی مخالفت کر لے کہ نہیں ایسا نہیں ہونا چاہیے، میں غلط کر رہا ہوں، تو پھر یہ معذور ہے یعنی ثواب پانے والا ہے. حسد کا باعث عموماً تکبر و غرور ہوتا ہے، یا خبث باطن ہوتا ہے، یا نیچ پن کہ بلا وجہ خدا تعالیٰ کی نعمت میں بخل کرتا ہے اور چاہتا ہے کہ جس طرح میں کسی کو کچھ نہیں دیتا کہ تعالیٰ بھی کسی کو کچھ نہ دے. تو یہ جو دوسرے کی نعمت میں دے کر حسد کرنا اور یہ چاہنا کہ اس کے پاس بھی یہ نعمت رہے اور مجھے بھی ایسی نعمت، تو یہ غبطہ اور رشک کہلاتا ہے، یہ کوئی مسئلہ نہیں. اور غبطہ شرعاً جائز ہے. حسد قلبی مرض ہے، اس میں دین کا بھی نقصان ہے اور دنیا کا بھی ہے. دین کا نقصان تو یہ کہ اس کے کیے ہوئے نیک اعمال ساکت ہو جاتے ہیں، بہت ہی خطرناک بیماری ہے. یعنی انسان مطلب جو ہے نا وہ کماتا ہے اور اس کے ذریعے سے گنواتا ہے. ہاں جی، تو یہ تو تباہی کا مشین ہے، جسم کو بھی کاتا ہے، روح کو بھی کاتا ہے، روحانی اعمال کو کھاتا ہے. اور جسم کو یہ کہ کبھی بلڈ پریشر، کبھی شوگر، کبھی کیا بیماری اس کے ساتھ متعلق ہوتی ہیں. دین کا نقصان تو یہ کہ اس کے کیے ہوئے نیک اعمال ساکت ہو جاتے ہیں، نیکی چلے جاتے ہیں اور اللہ تعالیٰ کے غصے کا نشان بن جاتا ہے، جیسے شیطان نے وہ جن وہ حسد کیا تھا، تو ظاہر ہے اللہ تعالیٰ کے غصے کا نشان بن گیا. چنانچہ رس آپ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ انس رضی اللہ عنہ سے روایت ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا، حسد نیکیوں کو اس طرح کہا جاتا ہے جس طرح آگ لگڑیوں کو، اوسط کو خیرات گناہوں کی اس طرح بجھاتے ہیں جس طرح پانی آگ کو. نماز مومن کا نور ہے اور روزہ آگ سے ڈال ہے. ہاں جی، اور دنیا کا نقصان یہ کہ حاضر میں شرن جو غم میں مبتلا رہتا ہے، اسی غم میں گلتا رہتا ہے کہ اس طرح فلاں شخص کو ذلت و افلاس نصیب ہو. اس طرح عذاب آخرت میں بھی اپنے سر کو رکھا اور اپنے گناہ قناعت و آرام کی زندگی کو رخصت کر کے ہر وقت کی خلش اور دنیا ہی کوفت خریدے. اس کو کسی نے کہا، حاسد کو ایک دم نہیں راحت جہان میں، رنجی حسد ہے جان ہے جب تک کہ جان میں. مطلب یہ ہے کہ حاسد شخص جو ہوتا ہے نا، کبھی آرام نہیں پا سکتا، ہمیشہ تکلیف میں رہتا ہے. مطلب یہ نا وہ بس کڑتا رہتا ہے، उसका कोई इलाज कोई नहीं कर सकता जब तक कि उस चीज़ का इलाज ना हो। अब में से हमारे पास जो ये जो साइकाट्रिस्ट होते हैं उनके पास लोग जाते हैं अपने अपने बीमारियों के इलाज के लिए जाते हैं, तो अगर किसी को इन चीज़ों का पता ना हो तो क्या वो इलाज कर सकेगा? जो रूट है जब तक वो ख़त्म ना हो तो उस वक्त इलाज कैसे करेगा? दवाइयाँ देते रहेगा, सुलाता रहेगा, और तो कुछ नहीं कर सकेगा। हाँ जी, हाँ, अगर रूट का ख़त्म हो जाए तो बस ठीक है, फिर तो बहुत आसान है, फिर तो इलाज, फिर तो कोई मुश्किल नहीं है, बस थोड़ी सी ट्रांजिशन होगी, फिर इसके बाद वो ठीक हो जाएगा। तो इस तरह इसका मतलब ये हुआ कि इन चीज़ों को जानना भी ज़रूरी है, इन जिस्मानी बीमारियों के लिए भी इन चीज़ों का जानना ज़रूरी है, क्योंकि अगर किसी को इसका पता ना हो तो ये रूहानी बीमारियां इंसान की जान को भी लग जाती हैं। हसद का इलाज, गो बातकल्लुफ सही उस शख्स की खूब तारीफ किया करो। वैसे नफ्स के ऊपर बहुत यानी दिल तो चाहता होगा कि मैं इसकी मजम्मत करूं और आप करेंगे तारीफ। हाँ जी, तो ये काफी अच्छा। उसके साथ खूब एहसान और सलूक और तवाज़ो से पेश आओ। असल में मुजाहिद है ना, नफ्स का इलाज तो मुजाहिदे के बगैर कुछ नहीं है ना। तो अब ये मुजाहिदा है, मतलब आदमी नफ्स कहता है कि इसको इसकी मुखालिफत कर लो और आप उसकी हिमायत करते हैं, तो मुजाहिदा तो होगा ना। हाँ जी, नफ्स के ऊपर बोझ तो आएगा, तो उसकी वजह से नफ्स सीधा होना शुरू हो जाएगा। हाँ जी, नफ्स सीधा होना शुरू हो जाएगा। और अपने आप को ये समझाओ कि ए जालिम, ये नेमत फलां को अल्लाह ताला ने दी है। अगर अल्लाह ताला मुझसे पूछे कि मेरे काम पर एतराज़ क्यों किया, हाँ जी, तो मैं क्या जवाब दूंगा? ऐसे लोग के लिए जिनके साथ हसद हो, उसके लिए बतकल्लुफ मजीद नेमतों की दुआ किया करो, मजीद नेमतों की दुआ किया करो, या लोगों के सामने भी उसको अच्छा साबित करो और अल्लाह से भी उसके लिए दुआ करो, और साथ ये दुआ भी करो कि ये नेमतें अगर जायज़ हो तो मुझे भी इनायत फरमाई जाए, ताकि ये गिप्ता में तब्दील हो जाए। गिप्ता में तब्दील हो जाए मतलब यह कि वो जो जायज़ है सूरत वो मतलब बन जाए। अब इसके बाद जो अगला सबक हम शुरू कर रहे हैं, इसको हम शुरू कर चुके थे लेकिन चूंकि दरमियान से शुरू करना बहुत मुश्किल होता है लिहाजा दोबारा से उसको करना पड़े, ये है किबर के बारे में, तकब्बुर। इसको बाज़ रात उम्मुल अमराज भी कहते हैं और काफ़ी पेचीदा बीमारी है, पेचीदा बीमारी है। यानी एक होता है बीमारी और एक होता है पेचीदा बीमारी। इसकी जड़ें ऐसे आगे पीछे चलती हैं कि इनको जो है ना, मतलब जब तक ना निकाले जाए जड़ों को, उस वक्त तक ही दोबारा मतलब जो है ना वो फिर शुरू हो जाती है। इस वजह से इनकी जड़ों को निकालना होता है। हज़रत तानवी मोहम्मद साहब ने एक तारीखी फ़िक्र फरमाया है, एक तारीखी फ़िक्र है, अल्लाह ताला हज़रत को दर्जात बुलंद फरमाए। हज़रत ने इरशाद फरमाया कि मैं किसी की अगर बेनमाज देखता हूँ तो मुझे उसकी कोई इतनी ज़्यादा परवाह नहीं होती, क्योंकि अगर अभी नियत कर लेने कि मैं नमाजी बन जाऊँ तो 5 मिनट में नमाजी बन सकता है। और आपने देखा कि नमाजी बनने में काय पलट होता है, बिल्कुल अचानक आदमी शुरू कर लेता है और बस फिर पढ़ता रहता है, फिर कोई मसला नहीं होता, हत्ता कि तहज्जुद गुजार तक बन जाता है। हाँ जी, मतलब ये कोई इतना ज़्यादा मतलब उसमें मसला नहीं होता, बहुत आसान, मतलब जिसको कहते हैं ना ट्रैक पर आना होता है इबादत में। पर मैं अगर किसी में तकब्बुर को देखता हूँ तो कहते मेरे पैरों से के नीचे से जान निकल जाती है। मैं कहता हूँ बेचारा अगर अभी शुरू भी करेगा ना, इसको पता चल गया और मैं इसका इलाज शुरू भी, तो बरसों लगेंगे मरज निकलते निकलते, बरसों लगेंगे मरज निकलते निकलते। अव्वल तो इसको मरज इंसान समझे ना, ये भी बहुत किस्मत की बात है कि आदमी को एहसास हो जाए कि मुझ में तकब्बर हो जाए, ये बहुत, क्योंकि मुतकब्बर को तकब्बर का एहसास नहीं होता, मुतकब्बिर को तकब्बुर का एहसास नहीं होता, वो अपने आप को मुतकब्बिर नहीं समझता, रेफरेंस ही नहीं है उसके पास, जब रेफरेंस नहीं तो कैसे समझेगा। हाँ जी, तो ये मुतकब्बिर जो होता है ये अपने आप को मुतकब्बिर नहीं समझता, तो ऐसी सूरत में वो इलाज की तरफ मुतवजी क्यों होगा? तो पहले तो मुतकब्बिर अपने तकब्बुर को समझेगा, फिर उसके बाद इलाज करेगा, इलाज करने के लिए वसाइल मुहैया करेगा। ये वाकई कदम कदम पर अपने नफ्स के साथ लड़ाई हुई, और जैसे मैंने अर्ज किया कि ऐसी बीमारी है कि फिर दोबारा दोबारा उठ करके आती है, या दरमियान में कोई ऐसे अगर कोई इसका रूट रह गया हो तो उसकी वजह से फिर दोबारा रिग्रो हो जाता है, तो ये खतरनाक बीमारी है। इस वजह से इसके बारे में खसूसी तौर पर एहतमाम करने की जरूरत होती है। तकब्बुर, इरशाद खुदावंदी है, इन्नहू ला युहिब्बुल मुस्तकबिरीन, تحقیق اپنی بڑائی کرنے والوں کو اللہ پسند نہیں کرتے. اور آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا لا يدخل الجنت احد فی قلبی مثقال حبت من خردل من کبر. مسلم شریف کی روایت ہے یہ جس کے دل میں رائی کے برابر بھی تکبر ہو وہ جنت میں نہیں جائے گا. رائی پر اتنا زیادہ اس کے اوپر ایمفیسس ہے. کبر کی حقیقت اپنے آپ کو صفات کمال میں دوسروں سے بڑھ کر سمجھنا یا دوسروں کو کسی وجہ سے حقارت سے دیکھنا, یہ اس کی حقیقت ہے. یعنی مطلب یہ ہے کہ دیکھیں نا, میں آپ کو ایک بات بتاؤں, عالم اپنے آپ کو عالم سمجھے کہ اس کے پاس علم ہے, یہ کوئی مسئلہ نہیں ہے. ٹھیک ہے, علم ایک چیز ہے, ظاہری چیز ہے, کسی کے پاس ہوگا کسی کے پاس نہیں ہوگا. ایم ایس سی والے بی ایس سی سے زیادہ عالم ہے, مطلب اس کے لحاظ ظاہری لحاظ سے, تو اس میں کوئی مشکل نہیں ہے, یہ ٹھیک ہے. لیکن اپنے آپ کو اس کے مقابلے میں افضل سمجھنا, بڑا سمجھنا, یہ کسی کو حق نہیں حاصل. اس کی وجہ یہ ہے کہ فیصلہ خدا کے ہاتھ میں ہے, یہ ہمارے ہاتھ میں نہیں ہے, یہ خدا تعالیٰ کے ہاتھ میں ہے. وجہ یہ ہے کہ اگر کسی شخص کے پاس ایک چیز نہیں ہے اور دوسری چیز اللہ پاک نے بہت زبردست دی ہے اور اس کی وجہ سے وہ اللہ تعالیٰ کے قریب ہے, مقرب ہے, تو آپ کو کیا حق ہے کہ آپ اس کو حقیر سمجھیں؟ آپ کو تو یہ حق حاصل نہیں ہے. کسی اور چیز میں اگر وہ آپ سے آگے ہیں تو فیصلہ تو اور حال پر ہے, فیصلہ تو اور حال پر ہے. آپ کے پاس کچھ چیز ہے, ٹھیک ہے, لیکن دوسری چیز اس کے پاس ہے, تو اس کی وجہ سے اگر وہ اللہ پاک کے قریب ہے اور آپ اس سے اپنے آپ کو افضل سمجھیں تو یہ کیا ہے؟ یہ پھر مطلب آپ کو چونکہ حق نہیں ہے تو آپ اللہ تعالیٰ کے میدان میں اپنے آپ کو داخل کر رہے ہیں. جو کام اللہ کا تھا اس کو تم اپنے ہاتھ میں لے رہے ہو, یہ بات خطرناک ہے. تو یہی وہ چیز ہے جس کی وجہ سے انسان اپنے آپ کو دیکھ سکتا ہے. بعض دفعہ مشائخ ہوتے ہیں, ان کے یہاں ایک کلین شیو آدمی آ جاتا ہے, سوٹل بوٹل, اس کا بہت اکرام کرتے ہیں, اور ایک متشرع آدمی آتا ہے اور درود شریف پڑھتا ہے, ذکر کرتا ہوا ہے, تسبیح ہاتھ میں ہے, اس کا اتنا خیال نہیں رکھتا بظاہر. ویسے دیکھا گیا بعض دفعہ پتہ چلتا ہے کہ وہ ایک وقت آتا ہے کہ وہی سوٹل بوٹل آدمی شخص, ان کے اندر کچھ ایسی صفات ہوتی ہے کہ وہ بہت آگے نکل جاتا ہے اور دوسرا آدمی ادھر ہی قائم کھڑا رہتا ہے. اب یہ ان کے اوپر جو اس وقت جو چیز منکشف ہوئی تھی وہ کم از کم اس شخص پہ تو منکشف نہیں ہے نا جو اس کو یہ چیز حاصل ہے, اس کو تو پتہ نہیں ہے, تو وہ کہیں گے کہ کمال میرا خیال نہیں رکھتا, اس کا خیال رکھتے کیا بات ہے. تو یہ تو ایک بزرگ کی بات میں بتا رہا ہوں, جو انسان ہے غلطی بھی کر سکتا ہے, اللہ تعالیٰ تو کبھی غلطی نہیں کرتا, اللہ تعالیٰ کو تو تمام چیزوں کی ڈیٹیلز کا پتہ ہے. تو اللہ جل شانہ اگر کسی کی ایک اندرونی خوبی ہے جس کی وجہ سے اس کو قرب حاصل ہے اور دوسرا شخص ہے اس کو ظاہری طور پر تو ایک چیز حاصل ہے لیکن اندرونی بیماری ہے کوئی جس کی وجہ سے اس کو نقصان ہو رہا ہے, تو اس کی وجہ سے وہ پیچھے ہے, تو ظاہر مطلب ہے کہ تو اللہ تعالیٰ کو پتہ ہے. تو ہم لوگ یعنی جب بزرگوں کو دیکھتے ہیں کہ ان کو اس قسم کی چیز کا اندازہ ہو جاتا ہے تو اللہ جل شانہ تو بہت ہی زیادہ علیم ہے, علیم بذات الصدور ہے, وہ تو ہر چیز جانتا ہے, تو ہم کیسے اللہ تعالیٰ کے میدان میں کوئی بات کر سکتے؟ ہاں جی, یہ اصل میں قبر کی جڑ کو کاٹنے والی چیز ہے. ایک انسان اگر اپنی نظر کو محدود سمجھے کہ میری نظر محدود ہے, بہت ساری چیزیں مجھے معلوم نہیں ہیں, کسی چیز کو اچھا کہنا جس کی حدیث شریف میں موجود ہو, دلیل قرآن میں اس کا دلیل موجود ہو, بزرگوں کے اقوال میں اس کا دلیل موجود ہو, تو اس کو اچھا کہنے میں کوئی حرج نہیں ہے, وہ تو ہے, لیکن آیا اس اچھی چیز کو آپ نے باقی بھی رکھا یا نہیں رکھا؟ مثلا عجب کو لے لو, عجب ایسی چیز ہے جو اچھائی کو برائی میں بدل لیتا ہے, वो जो ऐसी चीज़ है जो अच्छाई को बुराई में बदल लेता है। हदीस शरीफ में आता है कि जो बंदा अपनी नज़र में किसी वजह से, यानी उस जो है ना वो, यानी उसकी वो जो जिसको कहते बढ़ रहा हो किसी वजह से अपने निगाह में, अल्लाह की वजह से, अल्लाह जल्ला की निगाह में उसकी वजह से वो गिर रहा होता है, वो गिर रहा होता है। अब ये वाली बात है कि एक शख्स के उजब का मसला है, अब उसको पता नहीं है उस उजब की वजह से वो गिर रहा है, और वो समझ रहा है कि मैं ऊपर जा रहा हूँ। तो अल्लाह ताला के यहाँ तो उसका मामला दूसरा है, लेकिन हम वो अपने नज़रों में समझें कि मैं तो बहुत अच्छा हूँ। थोड़ा सा आप गौर कर लें, शैतान को अपनी इबादत पर नाज था, शैतान को अपनी इबादत पर नाज था ना, और क्या था। तो वो जो उसके अंदर की चीज थी उसको पता नहीं था, जिसकी वजह से उसका रास्ता मारा गया और अंदर दरगाह हो गया, और इस हद तक बेवकूफ बन गया, ये अकल पे जो है ना ये बिल्कुल ही ताले डाल लेता है। इतना बेवकूफ हो गया कि किससे बात कर रहा है, अल्लाह ताला से बात कर रहा है, और अल्लाह ताला को कह रहा है कि तूने मुझे आग से पैदा किया, इसको मिट्टी से पैदा किया, मैं इसको सजदा क्यों करूं, है ना, खैरुम मिन हो। यानी उसको तो, हमें तो पता नहीं होता ना, कि हम तो महजूब हैं, लेकिन शैतान को तो पता था कि अल्लाह ताला कह रहा है, यानी हुक्म अल्लाह ताला ने दिया था ना। वस काल मलाइकतु फसजदू इल्ला इब्लीस। अब ये जो मतलब ये है कि अल्लाह पाक ने हुक्म दिया था ना, सबको हुक्म दिया था, उनको भी हुक्म दिया, फरिश्तों को भी हुक्म दिया, फरिश्तों ने सजदा किया और शैतान ने नहीं किया। अब बजाय कि इसके ऊपर शर्माता, तो क्या क्या वो कह रहा है कि मैं इसके से सजदा करता, मैं तो इनसे बेहतर हूं। अब इस चीज ने उसको कहां पहुंचा दिया, उसकी इबादत किधर चली गई। अच्छा, अब जरा थोड़ा सा अंदर की तरफ देखो, जरा और अंदर घुस के देखो, वो इबादत किस लिए कर रहा था। इबादत के असल अब्दियत है, इबादत का असल क्या है, अब्दियत है। अब्दियत का असल अल्लाह जल्ल शानू की के सामने अपने आप को कुछ न समझना है, और जैसे वो हुक्म दे उस पे मेनो अन अमल करने के लिए तैयार हो, ये अब्दियत है। यही बात है ना। अच्छा, अब शैतान समझ रहा था मैं इबादत कर रहा हूं, लेकिन उसकी इबादत अब्दियत की वजह से नहीं थी, नफ्स नफ्स की वजह से थी, नफ्स की वजह से थी, यानी वो अपने निगाह में ऊंचे होने के लिए थी, वो दूसरे से मुमताज बनने के लिए थी, जो बाद में साबित हो गया, वो अब्दियत के लिए तो नहीं थी। अगर अब्दियत के लिए होती तो उसका नतीजा भी वही होता। हाँ जी, अब्दियत के लिए अगर होता तो इसका नतीजा भी होता, तो नतीजा क्या हुआ, उसने इबादत नफ्स अल्लाह के लिए की ही नहीं, उसने तो अपने नफ्स के लिए की, वो अपने नफ्स को ऊंचा करना चाहता था, तो ऐसी सूरत में नतीजा सामने आ गया, तो उसकी इबादत यानी खराब नहीं की गई, उसने इबादत की ही नहीं थी, क्योंकि उसके अंदर असल चीज थी ही नहीं, वो यानी अब्दियत नहीं थी, बंदगी नहीं थी। तो अब ये जो चीज है, मतलब ये उसको मालूम नहीं था ना, उसको तो पता नहीं चला। तो अब अगर शैतान अपने आप को अच्छा समझ रहा था इस चीज को ना जानने की वजह से, बेऐनी इसी तरह से कोई भी इंसान अपने आप को अच्छा समझ रहा होगा, वो अपने किसी मुकाम जैसे इलम को बड़ा समझता हो कि मेरे पास इलम है, दूसरे के पास इलम नहीं। खुदा के बंदे, आपके पास कहाँ इलम है, अगर तुम अल्लाह ताला के हुक्म ही नहीं समझ रहे हो तो फिर तुम्हारे पास इलम कहाँ से आ गया। इलम की हकीकत तो तुम्हारे दरमियान नहीं है, तुम्हारे अंदर नहीं है। हाँ, इलम के अल्फाज तुम्हारे पास है, इलम की हकीकत नहीं है। जो इलम की हकीकत रखता है वो अल्लाह ताला के हुक्म को जानता है ना, उसको समझता है ना, उसके मुताबिक फिर काम करता है ना। तो मुझे बताओ, अल्लाह ताला का क्या हुक्म है कि अपने आप को अफजल समझो। अगर अल्लाह पाक का हुक्म ये नहीं है तो तुम्हें फिर कैसे इलम है, इलम कहाँ आ गया। इलम नहीं है, हाँ तुम्हें इलम का दावा है, तुम्हें इलम का दावा है, हकीकत इलम तुम्हें हासिल नहीं है। حقیقت علم بعض ان پڑھ لوگوں کو حاصل ہوتا ہے، پڑھوں کو حاصل نہیں ہوتا. بعض دفعہ کی بات کر رہا ہوں، ہزار وقت نہیں کہہ رہا ہوں. بعض دفعہ ان پڑھوں کو حقیقت علم حاصل ہوتا ہے اور پڑھوں کو حاصل نہیں ہوتا، اور بعض دفعہ دونوں حاصل ہوتے ہیں، مطلب پڑھے ہوئے کو بھی حقیقت علم بھی حاصل ہوتا ہے. اب جیسے مثال کے طور پر مولانا زکریہ صاحب رحمۃ اللہ علیہ، اللہ تعالیٰ در کے درجات بلند فرمایا، وہ عالم تھے لیکن علم کی حقیقت بھی حاصل تھی. علم کے باوجود اپنے آپ کو عالم نہیں سمجھ رہا تھا. حضرت جب چونکہ شیخ الحدیث تھے، حدیث شریف بیان کیا کرتے تھے، تو حدیث شریف کی تشریح میں کبھی کبھی اپنی بات بھی کرنی پڑتی ہے، اپنی تحقیق بھی بیان کرنی ہوتی ہے نا. تو تحقیق جب اپنی بیان کرتے ہو، انسان میں تعلی آتی ہے، تعلی مطلب میں کچھ ہوں. یہ ایک چیز ہے، مطلب ظاہر انسان کے اندر چیز مادہ موجود ہے نا، تو تعلی آتی ہے کہ میں کچھ ہوں جو میں اپنی تحقیق پیش کر رہا ہوں. حضرت اس پہ شرماتے تھے، اس پہ شرماتے تھے کہ میں اپنی تحقیق بیان کرتا ہوں. تو اس کے لیے حضرت نے ایک قصہ بھی مطلب وہ اپنے شاگردوں کو بتاتے کہ چکی کا پارٹ کس میں چکی کا پارٹ ہے. وہ کوئی تھا نا مطلب اس طرح، وہ جب کسی چیز کا پتہ نہیں ہوتا وہ کہتا اس میں چکی کا پارٹ ہے. ہاں جی، تو حضرت فرماتے بھائی اس میں چکی کا ایک پارٹ بھی ہے، تو اپنی تحقیق بیان فرما لیتے. یعنی اپنی تحقیق کو شرماتے شرماتے بیان کرنا، کیونکہ ان کو احساس تھا کہ مجھے جو بات اللہ پاک نے دل میں ڈالی ہے، یہ امانت ہے، یہ لوگوں تک پہنچانا بھی ہے، لہذا بیان کرنا تو ضرور تھا. لیکن اپنے آپ کو چونکہ کچھ نہیں سمجھتے تھے، تو اس پہ شرماتے تھے کہ پتہ نہیں کیسی ہے، لیکن اب میں کیا کروں، میرے دل میں ہی ہے، تو اب میں اس کو دوسرے تک پہنچاؤں. شاگردوں کی امانت ہے، تو امانت بھی پہنچانا ہوتا تھا. تو شرماتے شرماتے بات کرتے، حضرت تانوی رحمۃ اللہ علیہ سے انگریز جج نے پوچھا، ان کو بلایا تھا کہ ان نے مسلمانوں سے کہا تھا کسی عالم کو بھیجو تاکہ مجھ سے 54 سوالات کروں، میں نے پوچھنا ہے ان سے. تو مسلمان نے حضرت تانوی صاحب سے ریکویسٹ کی کہ آپ تشریف لے جائے. تو ان کو بلایا، تو حضرت سے اس انگریز جج نے پوچھا کیا تو عالم ہے. اب ظاہر ہے مطلب یہ کہ حضرت کو بحیثیت عالم بلایا گیا تھا، اگر وہ فرماتے کہ میں عالم نہیں ہوں تو ان کا جانا ہی فضول ہوتا، اور یہ کہتے کہ میں عالم ہوں تو یہ دعویٰ بن جاتا، یہ دعویٰ بن جاتا. تو اس چیز سے اپنے آپ کو ایسے نکالا، یعنی فرمایا ہاں مجھے اور مسلمان عالم کہتے ہیں، ہاں مجھے مسلمان عالم کہتے ہیں، یعنی اپنی بات کو دوسرے پہ ڈال دیا، اپنے آپ کو عالم نہیں کہا. بڑے بڑے علماء جو تھے اپنے آپ کو اپنے عالم نہیں سمجھے. شیخ الہند رحمۃ اللہ فرماتے تھے، برسوں کے پڑھتے پڑھاتے جو چیز ہمیں حاصل ہوئی وہ یہ ہے کہ پہلے ہم جہل مرکب میں مبتلا تھے، یا جہل میں مبتلا تھے، لیکن اپنے آپ کو جاہل نہیں کہتے تھے، اب اپنے آپ کو جاہل کہہ سکتے ہیں. جی یہ بات سمجھ میں آ گئی کہ جاہل یہ جہل بسیط میں آ گئے. یہ شیخ الہند رحمۃ اللہ علیہ کی بات ہے. ہاں جی، یہ اصل میں ان حضرات کو اس بات کا احساس ہوتا تھا. تشریف لے گئے تھے کانپور، جہاں حضرت تانوی سے پڑھاتے تھے. وہ جو علاقہ تھا وہ معقولیوں کا تھا، معقولی ان کو کہتے جو فلسفے اور منطق اور ان چیزوں میں بڑی مہارت حاصل کر چکے ہوتے ہیں، ان کو معقولی کہتے ہیں. اس معقولیت میں بھی بہت زیادہ تعلی ہے، آدمی اپنے آپ کو کچھ سمجھتا ہے. تو حضرت نے بیان شروع کیا، شیخ الحدیث بہت بڑے عالم تھے، شیخ الحدیث اور دیوبند کے نمایاں لوگوں میں تھے، لیکن وہ چونکہ معقول ہی تھے تو ان کے ہاں کوئی اتنی زیادہ اس کی ویلو نہیں تھی، بلکہ دیوبند والوں کے بارے میں کہتے ہیں یہ معقول نہیں جانتے، یعنی اس قسم کی باتیں بھی کرتے تھے. خیر، حضرت بیان فرما رہے تھے تو ان کو ایک عام قسم کا بیان سمجھ رہے تھے، کوئی ادھر بیٹھا ہے، کوئی دور دور بیٹھا ہے، کوئی خاص مطلب انہیں لفٹ نہیں دے رہے تھے ان کو. اچانک کوئی مضمون آ گیا جو فلسفے کے متعلق تھا، اس پر حضرت نے اپنے کمنٹری شروع کر دی. اب عالم تو بہت بڑے تھے اور یہ ساری چیزیں معلوم تو تھی، اب جب انہوں نے بیان شروع کیا تو دلائل اتنے مضبوط تھے کہ ان کی آنکھیں بھی کھل گئی، وہ جو ادھر ادھر بیٹھے ہوئے تھے کہ وہ یہ تو کوئی اسپیشل مضمون چل رہا ہے. تو انہوں نے اپنے مطلب کی بات سن کے نا وہ قریب قریب آنے شروع ہو گئے اپنی جگہوں سے اٹھ کے करीब करीब आने शुरू हो गए कि वो हम भी इन्हें सुनना चाहते हैं। हज़रत तानवी हम सब भी बड़े खुश हो गए कि आज इंशाल्लाह उनको पता चले कि हमारे उस्तादों को ये चीज़ें भी आती हैं, ये जो उन लोगों ने हमें बदनाम किया कि इनको इन चीज़ें नहीं आती, अब पता चल जाएगा। थोड़ी देर में हज़रत ने अपनी बात मुख्तसर करके वाइंड अप कर लिया और बैठ गए। हज़रत ने फरमाया कि मेरे दिल में बहुत मतलब हो गया कि जब बात करने का वक्त आ गया तो उस्ताद जी ने बात ख़त्म कर ली, क्या हुआ। खैर बाद में तन्हाई में हज़रत ने उनसे पूछा कि हज़रत जब बात करने का वक्त आ गया तो आपने बात ख़त्म कर ली, क्या बात है। उस वक़्त तो मतलब बात खुल रही थी, तो हज़रत ने आहिस्ते से कहा मेरे दिल में भी बात आई थी मेरे दिल में भी बात आई थी, यानी मैं बैठा इसलिए, मैंने इसको वाइंड अप इसलिए किया कि मुझे खतरा शुरू हो गया कि मैं अपने आप को कुछ समझ रहा हूँ, ये बात थी। अब इतने अपने आप की बात करते थे। हाँ जी, यही असल में असल इलम है, जिनको अल्लाह ताला नसीब फरमा दे तो बस फिर माशाल्लाह नूर अल्लाह नूर है, कल्ब का नूर भी है जहन का नूर भी है, और फिर माशाल्लाह दोनों बातें उनको हासिल होती है। तो ये असल चीज़ बगैर ताल्लुक मल्ला के हासिल नहीं हो सकता। जब तक ताल्लुक मल्ला हासिल नहीं होता उस वक़्त तक ये चीज़ हासिल नहीं होता। या करीम, तकब्बुर की किस्में बहुत हैं और अक्सर इनमें बहुत ही बारीक और मख्फी हैं कि किसी की नज़र सिवाय शेख कामिल की वहाँ तक नहीं पहुँचती। इसमें उलमाए ज़ाहिर को भी किसी मुहक्किक की तकलीद करनी पड़ती है। तकब्बुर का हासिल ये कि किसी कमाल दीनी या दुनियावी में अपने आप को बाख्तियार खुद दूसरे से इस तरह अफजल समझना कि अपने मुकाबले में दूसरे को हकीर समझे। तो उसमें दो जुज होंगे, अव्वल अपने आप को बड़ा समझना, दूम दूसरे को अपने से हकीर समझना। ये तकब्बुर की हकीकत है जो हराम और मासीत है, और एक तकब्बुर की सूरत है कि इसमें सब अज्जाएँ बजुज एक जुज इख्तियार के, यानी बिला इख्तियार इन अज्जा का ख्याल आ गया, यहाँ तक तो मासीत नहीं। लेकिन अगर इसके बाद इस ख्याल को बख्तियार खुद अच्छा समझा या बावजूद अच्छा न समझने के बख्तियार खुद उसको बाकी रखा तो ये हकीकत तकब्बुर की हो जाएगी और मासीत बन जाएगी। और ये जो कैद लगाई कि दूसरे को हकीर समझे, इसलिए कि अगर वाकई कोई बड़ाई छोटाई का इस तरह मुतकद हो कि दूसरे को जलील ना समझे तो वो तकब्बुर नहीं होगा। जैसे कि एक बरस 20 बरस वाले को, उम्र वाला 2 बरस के बच्चे को समझे कि एक उम्र में मुझसे छोटा है मगर इसे को हकीर नहीं समझता तो ये कब्र नहीं है, ये कब्र नहीं है। अलग जो शख्स बाख्तियार खुद अपने आप को दूसरों से अच्छा समझता है उसका नफ्स फूल जाता है। अजीब बातें बाज दफ़ा बुजुर्गों की सुनाई देती। एक बुजुर्ग थे, वो बहुत ज़्यादा वसी मतलब जन वसीमशरब थे, यानी मतलब यह कि बड़ी बड़ी चीज़ों को लोगों की गलतियों को इग्नोर कर लेते थे, और जो है मतलब यह कि काफ़ी, और दूसरे बुजुर्ग जो थे ना मतलब वो अब छोटी छोटी बातों पे पकड़ते थे, मतलब यानी को इसलाह के लिए। तो एक साहब वहाँ से आया था, जो वसीउल मशरब लोग थे उनकी तरफ से आया था, और उस आलम के पास बैठा हुआ था जो कि छोटी छोटी बातों पे लोगों को पकड़ते थे। उनके सामने कहा हज़रत हम क्या करें, वहाँ जाते हैं तो ऐसी खुली बात परवाही नहीं है। हाँ जी, वो जो है ना मतलब ये कि वो इतने बड़ी बड़ी चीज़ों को माइंड नहीं करते, यहाँ पर छोटी छोटी बातें पकड़ी जाती है, हम किसकी बात माने हो किसकी सुने। एक इश्काल उनने पेश किया। हज़रत ने उनसे फरमाया कि आपने डोकरा का नाम सुना, डोकरा क्या होता है। हाँ जी, तो उनने जो है ना मतलब डोकरा का कहा कि जो छोटी मतलब छोटा सा नहर जो होता है जिसमें पानी आता, तो लोकल ने कहा अच्छा। उन्होंने कहा मैं डोकरा हूँ और वो समंदर है, समंदर नापाक नहीं होता डोकरा नापाक होता है, तो लिहाजा मुझे तो अपने आप को बचाना होता है ना। हाँ, वो तो बड़े लोग हैं, मतलब उनके उनको उनको कुछ नहीं होता। और जब उससे कहा गया کہ اس طرح ہے وہاں تو بہت پکڑتے ہیں اور یہاں پرواہ نہیں کی جاتی. ان نے فرمایا بھائی وہ فرشتے ہیں, فرشتوں کے ساتھ کون مقابلہ کر سکتا ہے, تو اب ظاہر ہم تو عام لوگ ہیں نا. تو ہر ایک نے دوسروں کے لیے اچھا سوچا, یہ ہوتا ہے. یعنی تشکیل ہوتی ہے من جانب اللہ بعض لوگ کی, کہ وہ بہت باریک بین ہوتے ہیں, جیسے اور جیسے حضرت تانوی رحمۃ اللہ علیہ, اور بعض رات ایسے ہوتے بڑے وسیع المشی جیسے حضرت مدنی رحمۃ اللہ علیہ. حضرت مدنی رحمۃ اللہ علیہ کے یہاں چانک نہیں رکتا تھا مہمان خانے میں, چانک نہیں رکتا تھا. اور بعض لوگ آتے تھے کسی کام سے آتے تھے, ان کے خانقاہ میں پڑے رہتے تھے, اپنے دنیائی کام کے لیے آئے ہوتے تھے لیکن وہ پڑے رہتے تھے, اور کسی کو اختیار نہیں ہوتا تھا کہ اس کے اوپر تنقید کرے کہ کیوں آیا ہوا ہے. اگر کہہ لے تو حضرت کے سامنے ان کی شامت آ جاتی. اور مدنی حضرت تانوی رحمۃ اللہ صاحب کے یہاں بہت زبردست حساب کتاب تھا, اور کوئی آتا تھا تو پیسے جمع کرتا, اور مطلب یہ کہ بس جتنے دن کے لیے آتا تو اس کے مطابق جو ان کا ہوتا تھا, اور ہر چیز کا حساب دینا پڑتا تھا. تو ظاہر مطلب ہے کہ یہاں پر یہ انتظام تھا. تو اب یہ ہے کہ انہوں نے جن لوگوں کی اصلاح کر دی ان کو اس قسم کی ضرورت تھی, اور حضرت تانوی رحمۃ اللہ صاحب کے پاس جو آئے تھے ان کے اس قسم کی مطلب ٹریٹمنٹ کی ضرورت تھی. ہاں جی, تو ہر جگہ کے حال ایک جیسا نہیں ہوتا. شرح صدر کی بات ہے, اللہ تعالیٰ جس کی شرح صدر جس بنیاد پہ کر لے. لیکن کمال کی بات یہ ہے کہ مدنی رحمۃ اللہ علیہ حضرت تانوی رحمۃ صاحب گوڑا سمجھتے تھے, حضرت تانوی رحمۃ صاحب مدنی رحمۃ صاحب گوڑا سمجھتے تھے. ایک دفعہ جب مدنی رحمۃ اللہ علیہ آئے, تشریف لائے, رات کا وقت تھا, عشاء کی نماز ہو چکی تھی, حضرت کے ساتھ تو بستر ہوتا تھا مدنی رحمۃ اللہ علیہ کے پاس, کیوں سفر میں رہتے تھے. تو اب جب رات کا وقت تھا تو انہوں نے کہا کہ اب حضرت کے اصول تو بڑے سخت ہے کہ بس عشاء کے بعد نکلنا نہیں ہے, اور دروازے سارے بند ہو جاتے اور پھر لائٹ بھی آف ہو جاتی, اور بہت سارے مسائل ان کو ادھر ہوتے تھے. تو حضرت نے خانقاہ کے دروازے کے سامنے بستر بچھایا اور سو گئے. صبح حضرت جب تشریف لائے تو راستے میں یہ کیا بات ہے, دیکھا مدینہ رحمۃ اللہ تو کافی حیران ہو گیا. انہوں نے کہا یہ کس وقت آپ آئے, کہ میں فلاں وقت آیا ہوں, تو آپ نے مجھے اطلاع کیوں نہیں کی؟ حضرت آپ کے اصولوں کی تو کم از کم مجھے پاسداری کرنی تھی. انہوں نے کہا سارے اصول آپ کے لیے نہیں ہے, یہ تو عام اصول ہے, آپ کے لیے کوئی اصول نہیں ہے, آپ جس وقت آئے تو میرے مجھے آپ کو اطلاع کر دیتے. خیر حضرت اس کو لے گئے. اب فجر کی نماز کا وقت آیا, حضرت جمعے کا دن تھا, جمعے کا دن تھا, تو حضرت فرمائے بھائی نماز آپ نے پڑھانی ہے, نماز آپ نے پڑھانی ہے. انہوں نے کہا حضرت میرا معمول ہے کہ میں جمعے کے دن وہ سورہ افلام سجدہ وہ جو مطلب پڑھتے ہیں نا جمعے کے دنوں پڑھتے ہیں, میرا یہ معمول ہے, اور سورہ دار. تو چونکہ آپ کے حضرات اس کے عادی نہیں ہیں تو خواہ مخواہ ان کے اوپر بوجھ ہوگا, تو آپ نماز کسی اور سے پڑھائیں. تو حضرت نے فرمایا نماز تو آپ نے پڑھانی ہے, میں اعلان کر دوں گا یہاں اور مسجدیں بھی ہیں, جو لوگ اس سے تنگ ہوتے ہیں تو وہ دوسرے مسجد میں نماز پڑھ لے, آج ہمارے یہاں اس طرح ہوگا, نماز تو آپ نے پڑھانی ہے. اور پھر بعد میں واقعی حضرت نے اس طرح اعلان کر دیا, یہ نماز چونکہ مولا مدنی سے پڑھائیں گے اور ان کا یہ معمول ہے, لہٰذا آج یہ ہوگا, تو اگر کسی نے نماز مطلب اتنا لمبی نہیں پڑھنی تو بے شک کسی اور جگہ چلے جائیں. اب یہ اتنا یعنی سیاسی اختلاف کے باوجود, مشرب کے اختلاف کے باوجود, لیکن یہ ہے کہ اتنا زیادہ مقام تھا ان کے جن ان کے دل میں. اور حضرت مولانا عبد الماجد دریا آبادی یہ بڑے فلاسفر تھے, بڑے عالم بھی تھے, فلسفے کا بھی بہت عالم تھے. تو یہ آئے حضرت مدنی مذہب کے پاس بیعت ہونے کے لیے, کسی چیز سے متاثر ہو کے جب آئے تو حضرت ان کو تانوی رحمۃ صاحب کے پاس لائے, حضرت آپ اس کو بیعت کر لیں. انہوں نے کہا آپ کیوں نہیں کرتے؟ انہوں نے کہا حضرت میں اس قابل نہیں ہوں. فرمایا بھائی اگر جنید و شبلی کی بات کرو تو نہ میں ہوں نہ آپ ہیں, ہاں جی, لیکن اگر تربیت کرنی ہے تربیت آپ بھی کر سکتے ہیں, میں بھی کر سکتا ہوں. انہوں نے کہا حضرت میں تو خصوصی طور پہ لایا ہوں اس کو, چونکہ جس رخ کا یہ ہے اس کی تربیت آپ ہی زیادہ بہتر کر سکتے ہیں. تو انہوں نے فرمایا اچھا بس ٹھیک ہے جی, بیعت آپ کر لیں, تربیت میں کر لوں گا. تو حضرت تانوی مدنی صاحب رحمت صاحب سے بیعت کرایا, اور تربیت حضرت تانوی صاحب نے کی, اور ماشاءاللہ انہی سے خلیفہ ہو گئے. یہ ہوتا ہے ماشاءاللہ. یعنی دیکھو نا, اختلاف بھی تھا, سارے وہ چیزیں تھیں, لیکن اپنے آپ کو کچھ نہیں سمجھتے تھے, دوسرے کو بڑا سمجھتے تھے. یہی اصل میں اصل بات ہوتی ہے اگر ہم لوگ اس چیز کو سمجھیں. آج کل تو لوگ زبردستی کوئی برائی کا سوچ بناتے ہیں کہ اس میں کون سا غلطی ہو سکتی ہے, یعنی باقاعدہ کیلکولیٹ کرتے ہیں کہ اس میں کون سی غلطی میں نوٹ کر سکتا ہوں. پہلے لوگ اس میں اچھائی زبردستی نوٹ کرتے تھے کہ اس میں کون سی اچھائی ہے جو مجھے معلوم نہیں ہے اور میں اس کو نوٹ کر سکتا ہوں. اس وقت یہ بات تھی, تو ظاہر ہے وہ لوگ بچے ہوئے تھے. الغرض جو شخص باختیار خود اپنے آپ کو دوسرے سے اچھا سمجھتا ہے, اس کا نفس پھول جاتا ہے اور پھر اس کے اثار ظاہر ہونے لگتے ہیں. مثلا دوسروں کو نظر حقارت سے دیکھنا, یا اگر کوئی سلام کرنے میں پیشقدمی نہ کرے تو اس پر غصہ ہونا. یہ آپ حیران ہوں گے کہ یہ باتیں فیکٹس ہیں, فیکٹس. یعنی ہمارے کے پی کے علاقوں میں جب انگریزوں کی حکومت تھی تو بعض دفعہ اس پر لڑائی چڑھ جاتی تھی کہ تو نے مونچھیں بڑی کیوں رکھی ہے. مطلب یہ ہے کہ مجھ سے زیادہ بڑی مونچھیں تو نے کیوں رکھی ہے, تجھے کیا اس کی حیثیت, تو اس قابل ہے. اس کی وجہ سے لوگ کو قتل تک کر لیتے تھے. ہاں جی, تو نے مجھے سلام کیوں نہیں کیا, ہاں جی تو میرے آگے کیوں چلا گیا, ہاں جی تو نے یہ کیوں کیا, تو نے یہ کیوں کیا. اس قسم کی باتوں پر بھی ہوتا تھا اور سارے تکبر کی علامتیں تھیں اور کچھ نہیں, اور اس کا کیا مطلب ہو سکتا ہے. تو یہ جو چیزیں ہیں, مطلب یہ ہے کہ جو تکبر ہوتا ہے پھر وہ بولتا ہے, پھر وہ بولتا ہے, اور اللہ تعالیٰ کو تکبر بالکل پسند نہیں ہے. تکبر انسان کے اوپر الٹ جاتا ہے. اللہ نہ کرے, اللہ نہ کرے کہ کسی کو تکبر ہو جائے, یہ اپنے ہڈی پسلی ایک کرنے والی بات ہے. کوئی نصیحت اگر کرے تو ناک بو چڑھانا, حق بات کے معلوم ہونے کے بعد بھی اس کو نہ ماننا, اور امان الناس کو ایسی نظر سے دیکھ جس طرح گدھوں کو دیکھتے ہیں. یہ مذہب ہوتا ہے. مطلب واقعتاً بعض تھوڑا سا آگے ہو جا, مطلب یہ ہے کہ بعض دفعہ ایسا ہوتا ہے کہ دوسرے لوگوں کو اتنا حقارت سے دیکھتے ہیں جیسے کوئی جانوروں کو دیکھتا ہے. ہاں جی, ان کی کوئی ویلو نہیں ہوتی. یعنی آپ حیران ہوں گے کہ کسی جگہ پر یہ بھی ہوتا ہے کہ یہ جو عام لوگ ہوتے تھے نا, یہ الٹی چارپائی پہ بیٹھتے تھے, اور خان چودھری یا پیر یا جو بھی تھا, وہ بڑا ہوتا تھا, وہ سیدھی چارپائی پہ بیٹھتے تھے. آپ اندازہ کریں, ایسا بھی مطلب چیزیں دیکھنے میں آتی ہیں. ہاں جی, لیکن اب بس کیا کرے جی, لوگ بھی پھر اس طرح سمجھ لیتے تھے اور لوگ بھی پھر اس طرح کرتے تھے, تو یہ مزید چڑھ جاتے تھے. تکبر سے اللہ تعالیٰ اپنی پناہ میں رکھے کہ یہ بہت برا مرض ہے, اور تمام امراض کی جڑ ہے. تکبری سے کفر پیدا ہوتا ہے, تکبری سے شیطان گمراہ ہوا, اس لیے حدیث میں اس پر سخت وزیتیں آئی ہیں. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, اللہ جل کا فرمان ہے, بڑائی کبریائی میری چادر ہے اور عظمت میرا تہبند. تو جو کوئی ان دونوں چیزوں میں سے کسی کو مجھ سے چھیننے کی کوشش کرے گا, میں اسے جہنم میں ڈال دوں گا. ابو داؤد شریف کی حدیث ہے, اور آپ صلی اللہ علیہ وسلم نے فرمایا, جنت میں نہ جائے گا وہ شخص جس کے دل میں رتی برابر بھی غرور اور گھمنڈ ہوگا. ایک شخص بولے, ہر ایک آدمی چاہتے کہ اس کا جوتا اچھا ہو اور کپڑے اچھے ہوں, اور اسے تو کیا یہ غرور اور گمنڈ ہے؟ آپ نے فرمایا, اللہ جمیل دوست رکھتا ہے جمال کو. غرور گمنڈ یہ کہ انسان حق کو نہ حق کرے, یعنی اپنی بات کی پچ یا نفسانیت سے ایک بات واجب ہو اور صحیح ہو اس کو رد کرے اور نہ مانے اور لوگوں کو حقیر سمجھے. یہ مسلم شریف کی روایت ہے. یعنی اچھی چیز کو اچھا کہنا یہ تو حقانیت ہے, کوئی مسئلہ نہیں, لیکن اگر اس کی وجہ سے انسان دوسرے کی حقارت کرے اور حق انسان قبول نہ کرے, حق انسان قبول نہ کرے. مثلا مجھے, میں ٹیچر ہوں اور میرا اسٹوڈنٹ وہ صحیح ہے اور میں غلط ہوں, مثلا کسی مسئلے میں ہو سکتا ہے. اب میں اس کو اس وجہ سے دباؤں کہ یہ اسٹوڈنٹ ہے اور میں ٹیچر ہوں, हाँ जी इस पर मैं नाराज हूं तो ये एक तकबर होगा, और अगर मैं इसको मान लूं एक्सेप्ट कर लूं दिल से कि हाँ बिल्कुल आप जजाकल्ला जी आपने सही कहा, हाँ जी मान ले आदमी तो बस फिर जो है बिल्कुल सही। क्यों? इलम जो है ना ये किसी की जागीर तो नहीं है, इलम की हकानियत अपनी जगह पर है। अब कोई इसको सही समझता है कोई सही नहीं समझता, मिसाल के तौर पर दो और दो चार ही होते हैं, अब चाहे कोई भी हो उसके लिए दो और दो चार होंगे, तो दूसरा आदमी जो दो दो पांच कहेगा तो उसको मानना चाहिए ना। अब वो कहते मैं बड़ा आदमी हूं, मैं तो बस मेरे लिए दो दो पांच है, तो ये तो गलत है ना। मतलब जाहिर इस पर तो अपने आप को हक समझना ये तो दिल की खराबी की अलामत है। तो अगर पता चल जाए किसी चीज का कि हाँ ये इस मसले में ही ठीक है तो बस फिर उसको मानना चाहिए। हजरत तानवी रहमतुल्लाह अलैह ने बाकायदा एक रिसाला था अन्नूर, उसमें जिस चीज के बारे में लोग उनकी तरफ उनको मुतवज्जे करते कि हजरत आपकी ये तहकीक जो है ना ऐसा है, हालांकि फलां हदीस है फलां फिका का उसूल है फलां ये उसके मुताबिक तो ऐसा बनता है, और हजरत को बात समझ में आ जाती तो हजरत न सिर्फ मानते बल्कि रिसाला अन्नूर में शाय कर लेते कि अभी तक मैं ऐसा समझ रहा था, अगर किसी को मेरे समझने की वजह से ये ख्याल हो गया है तो मैं रुजू कर चुका हूँ, वो भी इससे रुजू कर ले, वो भी इससे रुजू कर ले, और बाकायदा रुजू फरमाते। सैयद सुलेमानुद्दीन रहमतुल्लाह अलैह का एक बड़ा मशहूर मसला था जिसमें जमहूर के साथ इख्तलाफ था, जब हजरत बैत हुए हजरत तानवी रहमतुल्लाह अलैह से कुछ अरसे के बाद अल्लाह ताला ने हजरत को माशाल्लाह इतनी हकानियत जो नसीब फरमा दी तो उनको अपने मसले में गलतियाँ नजर आ गई, तो इन्हें बाकायदा ऐलान कर दिया कि इस मसले में मैं गलती पे था, मैं इसे रुजू करता हूँ, आप लोग भी मतलब अगर कोई मेरे वजह से इस मसले को ऐसा मानता हो मानता था तो उसको छोड़ दें। इसकी इतला हजरत तानवी हो सको मेरी, हजरत इस पर इतने खुश हुए कि हजरत ने अपने हाथ से फारसी के जुबान में उनकी शान में गजल लिखी, कसीदे लिखा, सही सुलेमान मुझसे कसीदे लिखा कि कैसे माशाल्लाह आपने यानी वो एक चीज़ को जो सही था उसको उसको मान लिया। ये असल में बहुत बड़ी काय पलट थी, बहुत बड़ी तब्दीली थी। वाकईतन आलिम का अपनी बात से रुजू करना मामूली बात नहीं होती, मामूली बात नहीं होती, इसके लिए बहुत बड़े ज़र्फ़ की ज़रूरत है। लेकिन अगर किसी के साथ ये ज़र्फ़ ना हो फिर वो रुजू नहीं कर सकता, लेकिन जिसके पास ज़र्फ़ होता है वो इसके लिए कोई मुश्किल नहीं होता, वो मान लेते हैं। हज़रत इमाम हनीफ़ा रहमतुल्लाह अलैह और साहिबेन एक मसले में डिस्कशन चल रही थी सुन्नतों के बारे में, जोहर के सुन्नतों के बारे में, अगर जोहर की सुन्नतें किसी की रह जाए तो बाद में कैसे पढ़ें। अब हज़रत इमाम साहब का था ख्याल यानी उनकी राय ये थी कि जो है ना वो चार सुन्नतें पहले पढ़ लें क्योंकि ये पहले हैं, और बाद में फिर दो सुन्नतें पढ़ लें, पहले वाले पहले पढ़ लें बाद वाले बाद में पढ़ लें। साहिबेन ने दलील दी कि हजरत ये दो सुन्नतें ये चार सुन्नतें तो अपनी जगह से हिल गई हैं ना, ये तो वैसे भी हिल गई हैं अपनी जगह पे नहीं है, वो दो जो है जो नहीं हिली हम उनको उनको क्यों हिलाए, इनके लिए हम उनको क्यों हिलाए, वो तो हिली गई हैं। हजरत ने माशाल्लाह इस बात को तस्लीम फरमाया कि हाँ ये बात सही है, और उसने अपनी बात से रुजू फरमा लिया। कई बातों से इमाम हनीफ़ा रहमतुल्लाह ने रुजू कर चुके हैं अपने शागिर्दों की वजह से। हाँ जी ये असल में बुनियादी बात है कि असल बात यह है कि इंसान को हक जब नजर आ जाए। हजरत इमाम हनीफ़ा रहमतुल्लाह ने अपने बेटे को नसीहत फरमाई हजरत हम्माद रहमतुल्लाह अलैह कि बेटा मुनाजरा ना करो, हमारे वक्त में जब मुनाजरा होता था तो हम दुआ करते थे दिल में कि इस जो मेरा मुकाबिल है मुकाबले में है उसकी जुबान से कोई हक की बात निकले तो हम तायद कर लें उसकी, हमारे दिल में ये बात होती थी कि इसके जुबान से कोई हक बात निकले तो हम इसकी तायद कर लें। आजकल हाँ देखो ना दरमियान में सिर्फ दो जनरेशन की बात है, आजकल ये हालत है कि लोग ये समझते हैं कि इसकी जुबान से कोई गलत बात निकले ताकि हम तरदीद कर लें। हजरत तानवी साहब ने जब भी रिवायत बयान फरमाई तो फरमाया अब तो ये हालत है कि चाहे अच्छा कहे चाहे बुरे कहे, हमने तरदीद करनी है, वो गालिब की तरदीद करनी है। तो इसलिए आजकल मुनाजरे की क्या हालत होगी, आप यकीन कि मैंने मुनाजरे देखे हैं, मुनाजरे यानी मैंने इसके ऑडियो सुने हैं। खुद तो वैसे मैं सिर्फ गर्म बाजारी में नहीं जाता, ये तो मेरा ज़ौक ही नहीं है, हाँ जी, लेकिन बहरहाल ऑडियोज़ मैंने सुने हैं। तो उसमें ये इतना शोर किया जाता है ना, मैं आपको क्या बताऊं, जब हारना होता है ना तो इतना शोर किया जाता है कि बात आगे पीछे हो जाए और किसी को कुछ पता नहीं चलता कि कौन हारा कौन जीता। किसी ने बड़ी अच्छी जबरदस्त बात की है, मुनाजरा वो दंगल है जिसमें मुनसिफ जाहिल होते हैं। जो फैसला करने वाले कौन होते हैं, आलिमों का फैसला कौन कर रहा है, जाहिल कर रहे हैं। तो ये जो ना, क्यों जाहिलों की नजर में आलिम जब अपने आप को अच्छा करने की साबित करने की कोशिश करेंगे तो क्या चीज होगी, हाँ जी, ये मसला तो है। तो ये जो चीज़ है, मतलब यह है कि हज़रत तआला ने फरमाया, आजकल मैं इसलिए मुनाजरे से अब इज्तनाब करता हूँ, आजकल मैं मुनाजरे से इसलिए इज्तनाब करता हूँ कि इसमें आजकल ये सूरत हाल है कि चाहे हक बोले चाहे ना हक बोले, हमने मुखालफत ज़रूर करनी है। और अब तो शोर पैदा होता है, अब तो ऐसे शोर होता है कि पता है हर एक आदमी झंडे ले रहा है, हम जीत गए हम जीत गए, इधर भी झंडे ले रहा होते, इधर भी झंडे ले रहा होते, हाँ जी, और जुलूस निकल रहे होते हैं। अब इस हालत में क्या हक नजर आएगा और क्या हक की तालीम होगी, यानी वो सारे के सारा जहालत की मतलब जो है बातें होती हैं। तो ये सब किबर की वजह से, अल्लाह ताला हमारी हिफाजत फरमा दे। और फरमाया कि नबी करीम सलम ने कि जो शख्स तकब्बुर की वजह से तहबन घसीटता हुआ चलेगा तो अल्लाह पाक उसकी तरफ क्यामत के दिन नजर भी नहीं करेगा। आप हैरान होंगे, ये बात हमारे हिंदुस्तान में जो अंग्रेज आए थे, ये उनका कल्चर में ये शामिल था कि वो इतना कपड़ा जो है ना वो लंबा वो पहनते थे, उसके पीछे वो आता था घसीटते हुए आते थे, वो जब दरबार में या उसमें वो आते थे तो वो जो है ना वो इस किस्म के कपड़े पहनते थे। तो ये तकब्बुर की अलामत है, मतलब जो कपड़े को परवाह नहीं करता है, तो ये तकबर की अलामत है, क्योंकि कपड़ा जो है ना अल्लाह की एक नेमत है और उसको बज़रूरत इस्तेमाल किया जाता है कि जितनी ज़रूरत हो तो उतना इस्तेमाल करना चाहिए। अब आपने अगर अपनी इज्जत बनाने के लिए शान बनाने के लिए उसका गैर ज़रूरी इस्तेमाल कर लिया और ज़मीन पर उसको घसीट रहे हैं तो आप अल्लाह की नेमत की नाशुक्री कर रहे हैं, तो तकबर तो है, हाँ जी। तो ये बात हो, एक दफ़ा अबू बकर सिद्दीक रहमतुल्लाह अलैह ने अर्ज़ किया, या रसूल अल्लाह मेरे तहबंद का एक हिस्सा कभी के लटक जाता है, मगर एक ख़ास तौर से इसका ख्याल रखा करूँ। आपसे फरमाया, तुम उन लोगों में से नहीं हो जो ऐसे तकब्बुर से करते हैं। मतलब इंसान का गैर इरादी तौर पर कपड़ा नीचे चला जाना, जबकि इंसान खुद सोचता भी है कि ऐसा ना हो, तो कभी कभी वैसे गैर इरादी तौर पर जाना ये तकब्बुर की वजह से नहीं होता। इससे इसका मतलब है, इसमें इन्नमल अमालु बिन्नियात, तमाम अमाल की दारमदार नियत पर है, उसमें इसको देखना पड़ेगा कि वो कपड़े को लटका रहे किस वजह से। अगर तकब्बुर की वजह से है तो फिर तो होगा, और अगर तकब्बुर की वजह से नहीं वैसे मतलब हो जाए गिर जाए किसी वक्त, तो ये कोई तकब्बुर की बात नहीं होगी। हाँ अलबत्ता उसको उसको सही कर ले, मतलब जिस वक्त उसको पता चल जाए तो उसको सही कर ले। और फरमाया, मेरे नज़दीक तुम में से दुनिया में सबसे ज़्यादा महबूब और क़यामत के दिन मुझसे ज़्यादा करीब बैठने वाले वो लोग हैं जो तुम में बेहतरीन अखलाक वाले हो, और मेरे नज़दीक तुम में दुनिया में सबसे काबिल नफ्स और क़यामत के दिन मुझसे दूर बैठने वाले वो लोग हैं जो सरसारून मुतशद्दिकून मुतफहिकून हैं, मुतफहिकून हैं। साबर ने अर्ज़ किया, अल्लाह के रसूल, सरसारून यानी बातूनी और मुतशद्दिकून बिला एहतियात बोलने वाले को तो जान लिया, लेकिन मुतफहिकून लोग कौन है? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तकब्बुर करने वाले। और फरमाया, जन्नत और दोजख ने झगड़ा किया, दोजख ने कहा मुझ में बड़े बड़े जोरदार मगरूर लोग आएंगे, जन्नत ने कहा मुझ में नातवान मिस्कीन लोग आएंगे। اللہ جل شان دوزخ فرمایا تو میرا عذاب ہے، میں جس کو چاہوں گا تجھ سے عذاب کروں گا، اور جنت سے فرمایا تو میرا رحمت ہے، جس پر چاہوں گا تجھ سے رحم کروں گا، اور تم دونوں بری جاؤ گی. مطلب یہ کہ جو مغرور لوگ ہیں ان زیادہ تر اس میں جائیں گے، مغرور لوگ. اس کا مطلب ہے کہ جہنم میں جانے کا جو بہت بڑا یعنی جس کو کہتے ہیں سبب ہے وہ تکبر ہے. بعض دفعہ کفر بھی انسان تکبر کی وجہ سے کرتا ہے، کفر بھی تکبر کی وجہ سے بعض دفعہ کرتا ہے، کیونکہ اس اللہ کی بات کو اپنی شان کے مطابق نہیں سمجھتا. ہاں جی، جس کی وجہ سے پھر وہ یعنی کفر میں چلا جاتا ہے. تو یہ جو بات ابدیت کی اتنی ضرورت کم از کم ہے کہ انسان کفر میں نہ چلا جائے، اتنی ابدیت کی کم از کم ضرورت ہے. ہاں، کہ انسان کم از کم یعنی کافر تو نہ ہو. یہ بہت ہی خطرناک بات ہوتی ہے. یعنی ایسے الفاظ میں نے سنے ہیں لوگوں سے جو اس قسم کی وجوہات سے جو نا مطلب یہ ہے کہ وہ کفر پہ آ جاتے ہیں اور کفر زبان سے بکتے تھے. اللہ تعالیٰ ہماری فات فرما دیں. کبر کا علاج، اللہ جل شانہ کی عظمت کو یاد کرے تاکہ اپنے کمالات ہیچ نظر آئیں، اور جس شخص سے اپنے آپ کو بہتر سمجھتا ہے اس کے ساتھ تواضع اور تعظیم سے پیش آئے تاکہ عادی ہو جائے، ذہن میں بات جما دے کہ مجھے ساری نعمتیں اللہ تعالیٰ نے عطا فرمائی ہے، ان کی بقا کا بھی اس کے حکم سے ہے، اگر نہ چاہے تو یہ نعمتیں آن کی آن میں چن سکتی ہیں، جیسے شیطان سے چھین لی گئی. ہاں جی، بلم بن باور سے چھین لی گئی. ہاں، یا کوئی اور جو بھی ہے، مطلب یہ ہے کہ کسی وقت بھی جو بھی ہے، دیکھو اگر میرے پاس عزت ہے وہ بھی اللہ نے دیا ہوا ہے، اگر چیننا چاہے تو اس اللہ تعالیٰ کے لیے کوئی منصوبہ بندی کی بھی ضرورت نہیں ہے، اس کا تو بس ارادے کی بات ہے، اور وہ انسان عزت ہو جائے گا، عزت اس سے لے لی جائے گی. ہاں جی، اس طریقے سے اگر کوئی مالدار ہے تو مال اس کا ایک دم چینا جا سکتا ہے. یہ ہمارے جو زلزلہ جو آیا تھا کشمیر میں، ہم گئے تھے آزاد کشمیر، اور وہاں یہ بڑے بڑے پلازے اس طرح بالکل سمیش پڑے ہوئے تھے، تو ان میں سے کہا کہ بعض لوگ یعنی ارب پتی تھے، پانچ منٹ پہلے، پانچ منٹ کے بعد کچھ بھی نہیں تھا، کچھ بھی نہیں تھا. اب آدمی کے پاس کیا ہے؟ کچھ پتہ نہیں. ہاں جی، مثال کے طور پر اللہ چلتے چلتے آدمی جو طاقت ہے اس میں طاقت ہے، وہ کوئی ایسا رگ کا پرزا ڈھیلا ہو جائے اور بس اسپتال، کچھ بھی آدمی مطلب نہیں کر سکے گا. ہمارے ایک ساتھی ہیں، عالم ہے، اس نے مجھے ایک واقعہ سنایا. گاؤں کے اندر، ان کے گاؤں کے اندر ایک بزرگ آدمی تھے، اللہ والے تھے، اس کی تھوڑی سی زمین تھی. گاؤں کا جو قبضہ گروپ تھا اس میں ایک بڑا ہی کڑپینچ قسم کا آدمی تھا، اس کے دو بیٹے تھے، اور وہ دونوں پہلوان ٹائپ لوگ تھے، اور بڑے مارداڑ میں مشہور لوگ تھے. تو وہ اس طرح وہ کرتے تھے، کاغذی کاروائی بھی جانتے تھے، اور اس قسم کی پہلوانی بھی جانتے تھے، لوگوں کو بھی عزت کرنا بھی جانتے تھے. کچھ لوگ عزت کی وجہ سے خاموش ہو، کسی کے پاس وسائل نہیں ہوتے تھے، مطلب الغرض یہ کہ انہوں نے ایک دمہ چوکڑی شروع کی ہوئی تھی، کئی لوگ کی زمینوں پہ قبضہ کیا ہوا تھا، اس بزرگ کی اس تھوڑی سی زمین پر بھی انہوں نے قبضہ کیا. جب قبضہ کیا تو لوگوں نے ان کو اطلاع کر دی، انہوں نے کہا بیٹا میں اس کو جانتا ہوں، ہمارے گاؤں کا آدمی، میں اس کو سمجھا دوں گا، کچھ بھی نہیں کرے گا، واپس کر لے، کوئی مسئلہ اس کو غلط فہمی ہو چکی. وہ تو ظاہر نہیں ایک آدمی تھا، وہ اچھا سوچ رہا تھا. وہ آ گیا گاؤں آ گیا تو وہ جو کڑ پینچ تھا وہ بھی آیا، لوگ بھی اور بھی تھے، کیونکہ اس بزرگ کی بڑی عزت تھی اس علاقے میں. تو خیر ایسا ہوا کہ اس بزرگ نے کہا کہ بیٹا آپ دیکھ لیں، سارے معزز لوگ، سارے مطلب یہاں کے بڑے بوڑھے موجود ہیں، آپ ان سے پوچھیں، یہ ہماری زمین ہے، کاغذات میں بھی آپ دیکھو، یہ زمین تو مطلب بھی کوئی ایسی بات نہیں، گڑے کی چوپی ہے، تو خامخواہ آپ کیوں مطلب اس کو लेना चाहते हैं, अगर कोई सबूत चाहिए तो हम देने के लिए तैयार हैं। उसने और कुछ नहीं सोचा, वो आया कड़पेंच और उसने एक थप्पड़ एक तरफ से मारा, दूसरे थप्पड़ दूसरी तरफ से मारा उस बुजुर्ग को। और कहते हैं कि उनके जो आंखों से दो आंसू गिरे रुखसार पर। हाँ जी, वो अवाम उनके लिए खड़े हुए मतलब उसको पकड़ने के लिए, तो उन्होंने कहा नहीं तुम कुछ ना करो, बस मैंने माफ कर दिया, तुम कुछ ना करो। खैर मामला उस वक्त रफदफ हो गया। चंद दिन की बात, उनका एक बेटा जो पहलवान टाइप था वो आया और अपने बाप के सामने बाकायदा पहलवानी के करतब दिखाए, जैसे इंसान उछल कूद करता है, वेट लिफ्टिंग करता है, दूसरा एक्सरसाइज करता है, परतवानी पहलवानी की करतब दिखाया और गिर गया, मर गया। और चंद दिनों के बाद उसका दूसरा बेटा बिल्कुल उस तरह पहलवानी के करतब दिखाया अपने बाप के सामने और गिर गया और मर गया, और दोनों की मौत के बाद वो पागल हो गया। अल्लाह ताला का फैसला नाफिज हो गया, वो दो आंसू का जो मामला था वो अल्लाह पाक ने ले लिया। मतलब ये असल में बात है, इंसान समझते मैं बहुत कुछ कर सकता हूं, भाई तू क्या कर सकता है, पीछे ताकत किसकी है, वो तो तुझे उसने वक्ती तौर पे ताकत दी है, लेकिन ये ताकत आरजी है। जब तक उसका इरादा है तो ताकत जारी रहेगा, जब तक उसका इरादा, जब इरादा उसका बदल जाएगा फिर तू क्या कर सकता है, कुछ भी इंसान नहीं कर सकता। तो ये जो चीज है मतलब इंसान को याद में जहन में रखना चाहिए कि मेरे पास जो पैसा है ये भी अल्लाह का दिया हुआ है, मेरे पास जो इज्जत है ये भी अल्लाह की दी हुई है, मेरे पास जो ताकत है ये भी अल्लाह पाक की दी हुई है, मेरे पास जो रसूख है ये भी अल्लाह पाक का दिया हुआ है। अगर अल्लाह पाक इनमें से कोई चीज़ लेना चाहे तो उसके लिए कोई मुश्किल नहीं है, सिर्फ उसकी हुक्म की बात है, वो रसूख भी चला जाएगा, पैसा भी चला जाएगा, माल भी चला जाएगा, औलाद भी चला जाएगा, कुछ भी हमारे पास कोई मुस्तकिल चीज़ नहीं है। अब अगर किसी के जहन में ये बात हो तो एक तकब्बुर का तोड़े, अगर किसी को ये समझ में आ जाए तो ये तकब्बुर को ख़त्म कर सकता है। अगर उन्हें चाहे तो ये तो नेमत आन की आन में चिन सकती है। अगर किसी के अमाल अपने से कम नजर आए तो ये सोचे कि मुमकिन है मेरा अमाल उससे ज़्यादा हो, लेकिन कामयाबी ज़्यादा अमाल पर तो नहीं है बल्कि उसके फजल पर है, कबूल करने पर है ना। किसी के ज़्यादा अमाल कबूल न करे, किसी के थोड़े अमाल किसी वजह से कबूल फरमा दे, ऐसे ही होता है। ज़्यादा अमाल है लेकिन उसके अंदर ज़्यादा मसाइल हो। मैं आपको इसका एक अजीब मतलब सुना दूँ। FSC में अंग्रेजी का पेपर होता था, अंग्रेजी के जो टीचर होते थे ना ये नंबर देने में बड़े कंजूस होते थे, ये तकरीबन हर जगह ये बात चलती थी, ये नंबर देने में बड़े फुल स्टॉप पे भी नंबर काटते थे, कामा पर भी काटते थे, स्पेलिंग पर भी काटते थे, एक अजीब दमा चौकड़ी इनकी होती थी। हमारे टीचर HM क्लोज इस्लामिक कॉलेज में, वो अंग्रेज थे, वो बड़े नंबर देते थे, खुले नंबर देते थे, वो देखते थे कि हमने अंग्रेजी कैसी, क्यों कहते तुम लोग की तो अंग्रेजी ज़ुबान तो है नहीं, तो ये तुम लोगों ने बड़ी अच्छी अंग्रेजी लिखी, बड़े इनक्रेज करते थे। और हमारे जो पाकिस्तानी टीचर थे वो बात बात पे नंबर काटते थे, ये हमारे मतलब वो सिस्टम चल रहा था। तो ये जो मतलब ये जो मार्किंग है मतलब इंसान का, बाज दफ़ा मतलब इंसान जो है ना वो कर सकता है, तो ये कोई भी इंसान की जो कमाल है तो मतलब उसको देखने चाहे। तो ऐसा हुआ कि मुझे ही पता था कि कामा पर भी नहीं कटते, फुल स्टॉप पे भी कटते, तो मैंने कहा थोड़ा लिखो लेकिन ठीक लिखो, ज़्यादा नहीं लिखो क्यों ज़्यादा में ज़्यादा गलतियाँ आएंगी। तो मैं थोड़ा लिखता था लेकिन हर चीज़ को मैं उसमें देखता था कि उसमें कोई गलती ना हो। मसलन हु वॉज फाउंडर ऑफ पाकिस्तान, अब जवाब खाया मोहम्मद अली जिन्ना है, ठीक है। अब मेरे दी फाउंडर ऑफ पाकिस्तान वाज, सारे मतलब उस सवाल से कोई कि जवाब बनाना और उस तरह लिखना था कि उसमें गलती बिल्कुल ना हो, इस किस्म का मैं करता तो मेरे नंबर अच्छे आते थे, हालांकि मैं अंग्रेजी इतना ज़्यादा नहीं जानता था लेकिन इस एहतियात की वजह से मेरे नंबर अच्छे आ जाते थे। तो वो ये है कि अगर इस किस्म की बात हो कि थोड़ा अमल हो लेकिन सुथरा हो तो ज़ाहिर कबूलियत के अमकान बढ़ जाएगा, और अगर ज़्यादा अमल है उसके अंदर ज़्यादा गड़बड़ हो तो फिर क्या करेंगे। مسائل تو پیدا ہو سکتے ہیں نا. تو اس وجہ سے جو ہے نا مطلب یہ ہے کہ ہمیں یہ دیکھنا چاہیے کہ اگر کوئی شخص ہے اس کے اعمال بہت زیادہ ہیں لیکن وہ اس میں جو غلطیاں ہیں ان کو دیکھیں کہ میں نے تو بڑی غلطیاں کی ہیں. ویسے ہم اپنی نماز کو ہی دیکھیں, کیا ہمیں اپنی نمازوں پہ اطمینان ہے؟ ایک دفعہ ایسا ہوا, ہمارے حلیمی صاحب رحمۃ اللہ علیہ حج پہ گئے تھے تو ایک افغانی لوگ جو ہے نا وہ جلدی جلدی نماز پڑھتے ہیں, پڑھتے ضرور ہیں ماشاءاللہ, یعنی ہر حالت میں پڑھتے ہیں. وہ چادر کندھے پہ ہوتی ہے اور جہاں نماز کا وقت ہوتا ہے وہ چادر ڈال کے جو ہے نا نماز پڑھ لیں گے, یہ نہیں کہ نماز چھوڑ دیں, نماز نہیں چھوڑتے لیکن پڑھتے اپنی مرضی سے. ٹھیک. تو خیر ایسا ہوا کہ وہ جلدی جلدی نماز پڑھ رہے تھے تو نفل بھی پڑھ رہے تھے ساتھ, تو ہمارے حلیمی صاحب میں نے کہا کہتے میں نے ان سے کہا ایک قابلیہ پیسے در تنیزوں, مطلب اے افغانی میں تیرے سامنے جھولی پھیلاتا ہوں, بس یہاں فرض نماز پڑھو, سنتیں پڑھو, نفل نہ پڑھو. اس نے کہا کیوں؟ اس نے کہا میں نے تیری نماز دیکھی, یہ تیری نماز تیرے اوپر بوجھ ہے, اس میں اتنی غلطیاں ہیں کہ یہ تو یہاں سے قرضدار چلا جائے گا, کیونکہ حرم شریف کی نماز تو نے بگاڑ کے پڑھی ہے, تو ظاہر مطلب یہ تو تیرے ذمہ قرض ہو جائے گا. تو پھر کیا اس کا جواب دو گے؟ بس تم صرف فرض نماز پڑھو اور سنت موقع تک پڑھو, اس سے زیادہ کچھ نہیں, کوئی نماز نہ پڑھو. مطلب یہ ہے کہ واقعتاً ہمارے کوئی نماز اس پہ اطمینان نہیں ہے, روزوں پہ نہیں ہے, حج پر نہیں ہے, معاملات پر نہیں ہے. ذرا تھوڑا سا ہم اس کو تنقیدی نگاہ سے دیکھیں تو بس فضل سے ہی کامیاب ہوں گے. تو اب دوسروں کے اوپر برائی کا نظر ڈال کر اپنے آپ کو فضل سے معروم کیوں کریں؟ جو چیز آپ اپنے لیے سوچتے ہیں, ہم اپنے لیے سوچتے ہیں کہ اللہ مجھ پہ فضل فرما دے گا, تو یہ کیا فضل کسی اور کے لیے نہیں سوچ سکتے؟ اگر تمہارے اوپر فضل کرے گا تو اس کا بھی تو اللہ ہی ہے نا, وہ اس کے اوپر بھی تو فضل فرما سکتے ہیں نا. تو پھر ان کی غلطی کو دیکھ کر آپ اس کے بارے میں بھی فضل کا سوچ لو. ہاں یہ ضرور ہے کہ آپ خیر خواہی کی نیت سے آپ ان کو صحیح بات پہنچائیں کہ یہ ٹھیک ہے اور یہ غلط ہے, یہ ضروری, جیسے حلیمی صاحب نے کیا. لیکن اس کا مطلب یہ ہرگز نہیں ہے کہ اس کو کم سمجھو. این ممکن ہے کہ کوئی ایسی بات ان کے ہاں کوئی ایسی چیز ہو جس کی وجہ سے عند اللہ مقبول ہو, تو ہم لوگ اپنے آپ کو خراب کریں اس کو کم سمجھتے ہوئے. نیز جیسے آگ تمام چیزوں کو آن کے آن میں خاکستر کرتی ہے, زہر تمام غذاؤں کے اثر کو آنے واحد میں تباہ کر سکتا ہے, اس طرح میرے اس تکبر سے ممکن ہے میرے تمام اعمال ہیچ ہو جائیں اور اس کے پاس جو تھوڑے بہت اعمال ہیں وہ اس کی عاجزی کے سبب قبول ہو جائیں. یہ تو بات ہے, ہاں جی, کیونکہ تکبر تو ساری چیزوں کو تباہ کر سکتا ہے. یا یہ نہ ہو تو آخر کسے پتا کہ خاتمہ کیسے ہو, ممکن ہے میں مارا جاؤں اور وہ کامیاب ہو جائے. میں آپ کو ذرا تھوڑے سے جس کو کہتے ہیں یعنی عبرت کے لیے کچھ واقعات سناتا ہوں, عبرت کے لیے. عتبہ تقریباً مسلمان ہونے کے قریب آ گیا تھا, تقریباً مسلمان ہونے کے قریب آ گیا تھا, یہاں تک کہ اپنے لوگوں کو نصیحت بھی کر لی کہ ہمارا اپنا بھائی بچیت بھتیجا ہے, اگر یہ کامیاب ہو گیا باقیوں کے مقابلے میں تو ہماری عزت ہے, اور اگر ناکام ہو گیا تو پھر جو کام ہم کرنا چاہتے ہیں ان کے ساتھ خود ہی ہو جائے گا, تو ہم ان کی مخالفت کیوں کرے, یعنی بہت ہوشیاری کی بات کی. لیکن ابو جہل نے اس کو غیرت دلائی, جس کی جو عربوں کی کمزوری تھی, نتیجتاً وہ ڈٹ گیا برائی پر اور اگلے دن مارا گیا. یہ عتبہ ہے جو حق کے کتنا قریب آ گیا لیکن ایک جاہلیت کے غیرت کی وجہ سے مارا گیا. دوسرے خالد بن ولید رضی اللہ تعالیٰ نے, جو مسلمانوں کا ڈٹ کر مخالف اور مسلمانوں کو بہت بڑا نقصان پہنچا احد کے موقع پر ان سے, لیکن اللہ پاک نے اس کو ہدایت نصیب فرما دی اور سیف اللہ بن گئے. اس طرح مالک اشتر جس کی وجہ سے بنو حوازن کا جو قبیلہ تھا وہ جو ہے نا مسلمانوں کے خلاف کھڑا ہو گیا، اور بڑی سخت لڑائی ہوئی، مسلمانوں کو اس میں بڑا پریشانی ہوئی. تو ان میں ایک تھے، پتہ نہیں اوے اوس تھے، پتہ نہیں کہ اس کا مجھے نام بول گیا، وہ شریف شرفا میں تھے، ان اس وقت بینائی اس کی نہیں تھی. تو اس نے مالک اشتر سے پوچھا کہ تم نے کیوں یہ حرکت کی، کیوں ان کے کیا مطلب ہے ان کے خلاف تم نے لشکر کشی کی، کیا فلاں فلاں قبیلہ اس میں آئے ہوئے ہیں آپ کے ساتھ؟ انہوں نے کہا نہیں. انہیں کہا اگر تو حق پر ہوتا تو وہ ضرور تمہارے ساتھ آتے. کیا ایسی بات ہے، کیا ایسی بات ہے؟ گویا کہ وہ لڑائی کے حق میں بالکل نہیں تھا مسلمانوں کے ساتھ، لیکن اس کو مسلمان ہونا نصیب نہیں ہوا. اور مالک اشتر جو ہے وہ خالد بن ولید تنوں کے ساتھ اکٹھا مسلمان ہوا، ان کو بھی اللہ تعالیٰ نے ہدایت نصیب فرما دی. اب مجھے بتاؤ اس مالک اشتر کی بات اور اس کی اس شخص کی اور عتبہ اور اس کے جو ہے نا مطلب عمر، ان کے جو ہے نا بات کو اگر اس وقت کوئی اندازہ کرتا تو کیا اندازہ کر سکتا تھا کہ نتیجہ کیا ہوگا؟ ہمیں کیا نتیجہ کا کیا پتا؟ تو نتیجہ بالکل یعنی ہمارے اندازوں کے یعنی خلاف تھا. تو اس طرح اس وقت بھی ایسا ہو سکتا ہے نا کہ جو آدمی بزرگ بنا ہوا ہے پتہ نہیں اس کا انجام کیا ہے، اور جو آدمی بڑا فاسق و فاجر ہے اور اسلام کا مخالف ہے مثلا اس کا انجام کیا ہے، کیا پتہ؟ انجام کا تو کوئی پتہ نہیں. تو ایسی صورت میں اگر میں اس بات کو اپنے ذہن میں رکھوں تو بے شک یہ ایک امکان کی ایک پہلو ہے، ضروری نہیں کہ ایسا ہو، لیکن یہی امکان کا پہلو مجھے تکبر سے نکال سکتا ہے. یہی امکان کا جو پہلو ہے کہ میں ذہن میں رکھوں کہ ایسا بھی ہو سکتا ہے. تو جب ایسا ہو سکتا ہے، چونکہ فیصلہ تو آخر پر ہے اور آخر کا مجھے پتہ نہیں ہے، لہذا میں اس کو کیسے برا سمجھ سکتا ہوں، میں کیسے جو نا مطلب اس کو حقیر سمجھ سکتا ہوں، یہ والی بات ہے. تو میرے خیال میں نیا ٹاپک شروع کرنے کا ٹائم نہیں ہے. البتہ یہ ہے کہ یہ جو بنیادی ٹاپک ہے اس وقت اس کی بہت ضرورت ہے. اللہ جل شانہ ہم سب کو بخل سے قبر سے اور بخل سے اور ان تمام بیماریوں سے محفوظ فرما دے. وآخر دعوانا الحمد للہ رب العالمین. لا إله إلا الله، 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 إله إلا الله، لا 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 إله إلا الله، محمد رسول الله. ला इलाहा इल्लाहू, 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 अल्लाहुम्म सल्ली अला सय्यिदिना मौलाना मुहम्मद बारक सल्लम। हक 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 अल्लाहु अकबर अल्लाहु अकबर। अल्लाहु अकबर अल्लाहु अकबर। अशहदु अल्ला इलाहा इल्लल्लाह أشهد أن لا إله إلا الله أشهد أن محمدا رسول الله أشهد أن محمدا رسول الله لا حول ولا قوة إلا بالله لا حول ولا قوة إلا بالله الله أكبر الله أكبر لا إله إلا الله اللهم صل على سيدنا مولانا محمد بارك وسلم اللهم رب هذه الدعوة التامة الصلاة القائمة آتي محمد الوسيلة والفضل وبسم قام حق 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 سیدنا مولانا محمد اقبال علیہ وسلم. اللہ 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 صلی اللہ سیدنا مولانا محمد وبارک وسلم. الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين. اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا أفرغ علينا صبرا وثبت أقدامنا وانصرنا على القوم الكافرين. ربنا لا تؤاخذنا إن نسينا وأخطأنا. ربنا ولا تحمل علينا إصرا كما حملت على الذين من قبلنا. ربنا ولا تحملنا ما لا طاقة لنا به، واعف عنا واغفر لنا وارحمنا، أنت مولانا فانصرنا على القوم الكافرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا إننا آمنا فاغفر لنا ذنوبنا وقنا عذاب النار. ربنا ما خلقت هذا باطلا سبحانك فقنا عذاب النار. ربنا إنك من تدخل النار فقد أخزيته، وما للظالمين من أنصار. ربنا إننا سمعنا منادي ينادي للإيمان أن آمنوا بربكم فأمنا ربنا فاغفر لنا ذنوبنا وكفر لنا سيئاتنا وتوفنا مع الأبرار. ربنا وآتنا ما وعدتنا على رسلك ولا تخزنا يوم القيامة إنك لا تخلف الميعاد. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا افرغ علينا صبرا وتوفنا مسلمين، أنت ولينا فاغفر لنا وارحمنا وأنت خير الغافرين. ربنا لا تجعلنا فتنة للقوم الظالمين، ونجنا برحمتك من القوم الكافرين. فاطر السماوات والأرض، أنت ولي في الدنيا والآخرة، توفني مسلم والحقني بالصالحين. رب اجعلني مقيم الصلاة ومن ذريتي، ربنا وتقبل دعاء. ربنا اغفر لي ولوالدي والمؤمنين يوم يقوم الحساب. رب ارحمهما كما ربياني صغيرا. رب ادخلني مدخل صدق واخرجني مخرج صدق، واجعل لي من لدنك سلطانا نصيرا. ربنا اننا ربنا اتنا من لدنك رحمه وهيئ لنا من امرنا رشدا. رب اشرح لي صدري ويسر لي امري واهل عقدة من لساني يفقهوا قولي. رب زدني علما اني مسني الضر وانت ارحم الراحمين. رب لا تذرني فردا وانت خير الوارثين. رب انزل لي منزلا مباركا وانت خير المنزلين. رب اعوذ بك من همزات الشياطين، واعوذ بك رب ان يحضرون. ربنا امنا فاغفر لنا وارحمنا وانت خير الراحمين. ربنا اصرف عنا عذاب جهنم إن عذابها كان غراما ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين وجل المتقين إماما ربي أوزيني أن أشكر نعمتك التي أنعمت علي ولا والدي وأن أعمل صالحا ترضاه وأدخلني برحمتك في عبادك الصالحين ربي إني لما أنزلت إلي من خير فقير ربي انصرني على القوم المفسدين ربنا وسعت كل شيء رحمة ورحمة وعلما فاغفر الذين تابوا واتبعوا سبيلك وقهم عذاب الجحيم ربنا وأدخلهم جنات عدن التي وعدتهم ومن سلم من آبائهم وأزواجهم وذريات منك أنت العزيز الحكيم وقهم السيئات ومن تق السيئات يوم الدين فقد رحمته وذلك هو الفوز العظيم واصل لي في ذريتي اني تبت اليك واني من المسلمين اني مغلوب فانتصر ربنا اغفر لنا ولاخواننا الذين سبقونا بالايمان ولا تجعل في قلوبنا غل للذين امنوا ربنا انك رؤوف رحيم ربنا عليك توكلنا واليك انبنا واليك المصير ربنا لا تجعلنا فتنه للذين كفروا واغفر لنا ربنا انك انت العزيز الحكيم ربنا اتمم لنا نورنا واغفر لنا انك على كل شيء قدير ربي اغفر لي ولوالدي ولمن دخل بيتي مؤمنا وللمؤمنين والمؤمنات اللهم اغسل خطايا بماء الثلج والبرد ونق قلبي من الخطايا كما ينقى الثوب الابيض من الدنس وباعد بيني وبين خطايا كما بعدت بين المشرق والمغرب اللهم اتي نفسي تقواها وزكي انت خير من زكاها انت ولي مولاها انا نسالك من خير ما سالك من نبيك محمد صلى الله عليه وسلم انا نسالك عزائم مغفرتك ومنجيات امرك والسلامه من كل اثم والغنيمه من كل بر والفوز بالجنه والنجاه من النار اسالك علما نافعا اللهم اغفر لي ذنوبي خطاياي وعمدي اللهم اغفر لي خطيئتي وجهلي واسرافي في أمري وما أنت أعلم بي مني اللهم اغفر لي جدي وهزلي اللهم سرف القلوب سرف قلوبنا لا تعطي اللهم هدني وسددني اللهم نسر قهداء والتقى والفاف والغنى اللهم أسلي ديني الذي واسمة أمري وأسلي آخر دنيا التي فيها معاشي وأسلي آخرية التي فيها معادي وجل حياة الزيادة لي في كل خير وجل الموت راحة لي من كل شر اللهم اغفر لي وارحمني وعافني وارزقني اللهم يرزق من أجل والكسل والجبن والهرم والمغرم والمأسم ومن عذاب النار وفتنة النار وفتنة القبر وعذاب القبر وشر فتنة الغنى وشر فتنة الفقر ومن شر فتنة المسيح الدجال ومن فتنة المحيا والممات ومن قسوة والغفلة والعيلة والذلة والمسكنة والكفر والفسوق والشكاك والسمعة والرياء ومن الصمم والبكم والجنون والجزام وسيء الاسقام وزلاء الدين ومن الهم والحزن والبخل وغلبة الرجال ومن الرد الى ارذل العمر وفتنة الدنيا ومن علم لا ينفع ومن قلب لا يخشى ومن نفس لا تشبع ومن دعوة لا يستجاب لها ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم يا الله اپنے فضل و کرم سے ہماری تمام دعاؤں کو قبول فرما دے یا اللہ ہم کمزور لوگ ہیں ہمارے سیئات کو حسنات سے بدل فرما دے ہمارے مشکلات کو آسانی سے بدل فرما ہماری روحانی بیماری کو روحانی صحت سے بدل فرما ہماری جسمانی بیماری کو جسمانی صحت سے بدل فرما یا اللہ اپنی ذات پر کامل یقین عطا فرما دے یا اللہ ہم سے جتنی بھی غلطیوں کو کوتاہی ہوئی ہے اللہ ہم اس پر توبہ کرتے ہیں ہماری توبہ کو قبول فرما دے آئندہ کے لیے ہم یہ غلطیاں انشاءاللہ نہیں کریں گے اگر پھر ہو گیا فوراً توبہ کریں گے یا اللہ ہمیں اپنے فضل و کرم سے یا اللہ وہ مسلمان بنائے جس کو دیکھ کر تو خوش ہوتا ہے یا اللہ ان لوگوں میں شامل فرما جن کے بارے میں تو نے فرمایا جو میرے ان کو تو گمراہ نہیں کر سکتا یا اللہ ہمیں مستجاب الدعوات بنا جنہوں نے دعاؤں کے لیے کہا ہے سوچے توقع رکھتے ہیں سب کی دعاؤں قبول فرما یا اللہ امت مسلمہ میں جتنے بھی مظلومین ہیں سب کی مدد فرما دے جہاں جہاں پر بھی ہے جس جس طریقے سے بھی ہے اللہ ان کو مظلومیت سے نجات عطا فرما دے اور یا اللہ جو ظالم ہیں ان کو توبہ کرنے کی توفیق عطا فرما اور جو توبہ نہیں کرنا چاہتے ہیں اور ظلم پر ڈٹے رہنا چاہتے ہیں پھر ان مظلوموں کا انتقام ان سے لے لے یا اللہ العالمین تو اپنے فضل و کرم سے ہم سب سے تو راضی ہو جا ہمارے ہر کام کو اپنی رضا کے لیے کر دے ہمارے مشکلات کو ختم فرما دے امت مسلمہ کے مشکلات کو ختم فرما دے یا اللہ امت مسلمہ کو حق پر قائم فرما دے اور یا اللہ جو سازش ہے امت مسلمہ کے خلاف اور ان سازشوں کو ناکام بنا دے یا اللہ العالمین ہم یا اللہ حرمین شریفین کی بالخصوص عبادت فرما دے یا اللہ ہمیں ان لوگوں میں شامل فرما جن کو دیکھ کر تو خوش ہوتا ہے یا اللہ ان لوگوں میں شامل فرما یا اللہ العالمین جو یا اللہ تیرے محبوبین ہیں جو تیرے محبین ہیں یا اللہ جو تیرے مقربین ہیں جو صدیقین ہیں جو صدیقین ہیں یا اللہ العالمین ہر خیر عطا فرما ہر شر سے محفوظ فرما یا اللہ ہماری خانقاہوں کو قبول فرما ہمارے مساجد کو ہمارے مدرسوں کو قبول فرما تمام دینی کاموں کرنے والوں کو قبول فرما یا اللہ العالمین ہمارے جہانگیر کی خانقاہ کی یا اللہ بہترین یا اللہ طریقے سے تعمیر فرما دے اور یا اللہ جہاں جہاں پر بھی ہمارے ساتھی کام کر رہے ہیں یا اللہ العالمین تو اپنے فضل و کرم سے ان کے ساتھ مدد فرما یا اللہ العالمین ہم کمزور لوگ ہیں یا اللہ ہمارے ساتھ اپنی مدد شامل حال فرما دے یا اللہ العالمین علمی بھی عملی بھی، اور یا اللہ ہر قسم کی اعلی اخلاقی روحانی ہر قسم کی اعلی العالمین ہمیں تائید نصیب فرما دے. یا اللہ تو ہم سے راضی ہو جائے، سر راضی پر ناراض نہ ہو. اللہم انا نسلکم خیر ما سلکم ربک و نبیک حبیبک محمد صلی اللہ علیہ وسلم، ونعوذ بک من شر ما استعاذ ربک و نبیک حبیبک محمد صلی اللہ علیہ وسلم. انت المستعان ولا حول ولا قوۃ الا بک. سبحان ربک رب العزۃ عما یصفون.